कविताको क्रममा छु र अरूण पारी पुगेको छु। जदौ श्रोता समाजको मजेरीमा साहित्य म ताल यज्ञनिधि सुलोतना भद्राचार्य हामी दुईजना छौं र स्वागत गरेको छु मैले गएकै कार्यक्रमदेखि कवि नवराज सुब्बालाई। कस्तो मिठो, कस्तो गहिरोसँग र कस्तो संवेदित भएर उहाँ बोल्नु पनि हुन्छ र कविता त लेख्नुहुन्छ नि। मेरो हाङपाङ चाँगे र छिन्ताङसँगै मरक्कै धान नाचिरहेछ, थाहै नपाई मेरो हाङपाङले मसित मिठो माया साटेछ। थालौं सर कविता।
हजुर। मेरो हाङपाङ कसैले नदेखुन् भनेर सायद त्यति माथि हिउँमा पनि जाडो नमानी कञ्चनजङ्घा र कुम्भकर्ण हात समाई धान नाचेको देखेर कम्मरमा तमरको पटुकी कसेर मेरो हाङपाङ चाँगे र छिन्ताङसँगै मरक्कै धान नाचिरहेछ, थाहै नपाई मेरो हाङपाङले मसित मिठो माया साटेछ, थाहै नपाई मेरो हाङपाङले मसित मिठो माया साटेछ।
यहाँले यो जीवन मेरो शब्दकोशमा जुन कविता संग्रह प्रकाशन गर्नुभयो यसमा संख्या नम्बर 47 कविता भेटिए, मतलब गीत बाहेक एक कविता 31 र कतिवटा गन्यो भने 47 पुग्छ, त्यति नै जोड्यो भने गीत छन्। र त्यसो हुनाले अब गीत र कविताको लेख्दाखेरिको क्षणको बारेमा यहाँले बताइदिनु भयो भने हामीलाई लाभ हुन्छ।
वास्तवमा मलाई गीत लेखनमा चाहिँ एक प्रकार म आनन्दित अवस्थामा मैले अलिकति आनन्दभूति गरेको बेलामा गीतलाई बढी मैले लेख्ने सम्प्रेषित गर्ने अवसरको रूपमा यसलाई लिएको छु भनेदेखि म भाव विभोल भएर धेरै एक प्रकारले चाहिँ प्रसवित अवस्थामा लामो समयसम्म रहेँ अथवा कुनै पनि घटना परिवेशले मलाई चसे छोयो भनेदेखि मलाई पहिलोपटक मलाई कविता नै फुर्नु आउन खोज्छ र कविताका कुनै बिम्बहरू म खोज्न थाल्छु र कुनै शब्दहरू कुनै कसै पात्रको व्यक्तिबाट अथवा कुनै सञ्चार माध्यममा आएको छ एउटा शब्द अथवा घटना अथवा परिदृश्यले पनि मलाई चाहिँ एउटा च्वास घोचिसकेपछि म कविताको मेरो त्यो स्फुटन हुन थाल्छ र म कवितालाई चाहिँ त्यस म अलिकति बढी संवेदनशील भएर बढी कविता लेख्छु भनेदेखि आनन्दमय अलिकति आफ्नो आनन्दलाई सेयरिङ गर्ने गरौँ कि भन्ने अवस्थामा चाहिँ म गीतहरू लेख्छु।
सिर्जनाको यो निलो आकाशमा मान्छे मान्छे नचिनिने अविश्वासको कुहिरो छिचोलौ मानवताको उज्यालो प्रकाशमा, सिर्जनाको यो निलो आकाशमा मान्छे नचिनिने अविश्वासको कुहिरो छिचोलौ मानवताको उज्यालो प्रकाशमा। यसै कविताको उद्धरणलाई लिएर कवि वैराग्य काइला प्राज्ञ वैराग्य काइला भन्नुहुन्छ, कविता अन्तत मानिसको मानवीय गुणको यसो गान नै हो। ठिक लाग्छ यहाँलाई यो भनाइ?
हजुर, मैले हजुर यो कुरामा त म सहमत छु, धेरै शत प्रतिशत सहमत छु किनभनेदेखि मैले मेरो आफ्नो विषय लेखनको विषयवस्तु पनि मैले म माटो र मानवता तीनवटा विषयवस्तुहरूलाई मैले छानेको छु, म अर्थात हामी माटो अथवा देश र हामी अथवा मानवता यो सबै हामी जति पनि मानव छौँ र जीवहरू नै अझ समेटेर चाहिँ यी सबै विषयवस्तुहरूलाई चाहिँ समेटेर लेख्नुपर्छ र भन्ने अथवा लेख्ने प्रयासमा चाहिँ म छु।
श्री नवराज सुब्बा कवि नवराज सुब्बा लिम्बू समेत उहाँले वैराई कालदाईले यहाँ लेख्नुमा मैले अड्कलें के भनेदेखि यो सुब्बा भन्ने त यो उसमा लोकसेवकहरूले भनौँ न राष्ट्रसेवकहरूले बनाएको तहमा पनि एउटा सुब्बा तह छ नि त, हो त्यो अर्थ लाग्ला र जातिगत सुब्बा चाहिँ मेटिएला भनेर उहाँले लिम्बू सुब्बा लेखिदिनु भएको हो चाहिँ लाग्यो, यहाँलाई के लागेको छ?
हजुर, म वास्तवमा लिम्बू नै हुँ, म साबा फेयङ साबा लिम्बू हुँ, मेरो आफ्नो लिम्बू पहिचान मेरो हो, मेरो आफ्नो एउटा पैतृक रूपमा मैले पाएको मेरो जातिगत एउटा टाइटल नै लिम्बू हो र सुब्बा एउटा चलन चल्तीमा हाम्रो विद्यालय स्तरमा शिक्षकहरूले अथवा भनौँ अब जान्ने बुझ्नेहरूले सुब्बा राखिदिनु भयो र त्यस पछाडि हामीले पछाडि त्यही कुरा चाहिँ निरन्तरता पायो र यसलाई चाहिँ अब सर्टिफिकेट लगायतका पछाडिका कुराहरूमा पनि यसले चाहिँ लिम्बू सुब्बा यो विभिन्न कहिले एउटामा लिम्बू एउटा सुब्बा अथवा एउटा सुब्बा अर्कोमा लिम्बू हुँदाखेरि अलिकति हाम्रो यो प्रशासनिक हिसाब किताबले सर्टिफिकेसनमा समस्या पर्छ भनेर यसलाई मैले आफ्नो उसमा चाहिँ नवराज सुब्बा मात्रै राखेको छु र मेरो आफ्नो त्यस पछाडि लिम्बू अथवा साबा अथवा भन्ने कुराहरू चाहिँ मैले राखेको छुइनँ।
लिम्बू समुदायमा सावा थर हुन्छ,
हजुर
सावा बोलिन्छ कि
साम्बा
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 हजुर हाम्रो लिम्बू टोनमा चाहिँ साम्बा हो तर यो नेपालीकरण हुँदाखेरि चाहिँ साबा सावा भनिन्छ
अरूको जिब्रोमा जाँदा सावा भयो तर साम्बा हो एउटा साम्बाको बच्चा जो लिम्बू समुदायमा हुनुहुन्छ त्यसो त सुब्बा किन लेखियो यसको पछाडि हाङहरूको बेलामाथिको इतिहास छ नि त
हजुर
त्यो समेतलाई जोडेर अथवा एउटा गर्भोक्तिमा चाहिँ सत्ता एउटा विजय अथवा के भनौँ त्यसको एउटा परिचयको विशेष संस्कृतिमा चाहिँ त्यो बेला हस्तगत गरिएको विजय प्राप्तिको एउटा अथवा के भनौँ माथिल्लो तहको परिचय बोध भए मात्रै जो जातिको माथिल्लो जाति हो अथवा चिनिएको जाति हो अथवा जानिएको जाति हो भनेर चिनाउने अवस्थाको समय थियो नि त त्यस बेला हाङ सुब्बा भन्दाखेरिको त्यसको गौरव एक्लै छ होइन र त्यो गौरव पनि छ अथवा त्यसलाई अर्को तरिकाले अब फेरि समाजवादी व्याख्याले अर्को तरिकाले पनि व्याख्या गर्ने ठाउँ पनि आउन लागेका छन् इत्यादि जीवन मेरो शब्दकोशमा उहाँको कविता संग्रहको शीर्षक हो श्रोता यसमा 16 गीत र 31 कविता छन् मैले पहिले नै यहाँलाई निवेदन गरेको छु र कवि नवराज सुब्बा एउटा हाइकु लेख्नुहुन्छ एउटा तारा हो टाढा भए शीतल र नजिक भए गर्मी दिन्छ पक्का हो
हजुर
अब यहाँले माटो सम्बन्धी कविता लेखेको र मानिस सम्बन्धी कविता लेखेको अर्को के सम्बन्धी कविता लेखेको कुरा गर्नुभयो
हजुर मैले माटोको विषयमा भनौँ मेरो मेरो देश अथवा मेरो पहाड मेरो गाउँको विषयमा
लु पाऊ एउटा कविता
मेरो पहाड पहाड छाती ठोक्छ नसामा ठोकिन्छ घरिघरि भोकका भित्तामा बिसाएर पीरका भारी बजाउँदै मुर्चुङ्गा दन्त्य कथा बौराउन खोज्छ कुनै राजकुमारको साइला साइलीको गाग्री र ढाकरले पार नपाएको त्यो अपार थुप्रो मात्र नठान न गाँठे जुरेलीको जुरो हो मेरो पहाड तर हेर्दा हेर्दै समयको गहिरो पहिरो जस्तै रगतका नाता गुरुत्वका बाचा तोड्दै खहरे खोला र नदीहरू पहाड नाग्दै कुल्चँदै उँधै झरे ए दुखी पहाड एक्लै त्यही बस है भन्दै आफ्ना खुट्टा लागेपछि बिरे लाउरे बन्न तलै झर्यो लेखपढ गर्छु भन्दै चाउरे उँधै झर्यो बटुवाहरू रुँदै झरे स्वयं दुःखको त्यो पहाडले कति दुःखले जन्माए होला लाउरे चाउरे र बटुवाहरू सबैले बहानावस छाडी गए यसरी जीवन दुख्नुको प्रतीक बनेछ पहाड परदेशी लाउरे दाईको सम्झनामा विरक्तिएको भाउजूको मन बनेको छ पहाड वर्षेनी आगोले खाने वन बनेको छ पहाड पौरखी पाइलाले टेक्न मानेनन् भनेर गुनासा नगर्ने बाजा बाटा मेरो पहाड मानौ टुरिस्टकै लागि बनेका हुन् मेरा हिमाल र पहाडहरू पासपोर्ट र नागरिकतामा केवल लेखिन जन्मेका हुन् मेरा पहाडहरू के नागरिकतामा लेखिने जन्मस्थान मात्र हौ पहाड के पासपोर्टमा लेखिने स्थायी ठेगाना मात्र हौ पहाड पासपोर्ट भएर एकपटक म तिमीलाई सोध्दैछु विदेश भनेपछि हुरुक्कै हुने सन्तान किन जन्मायौ पहाड मेरो पहाडमा त आशै आशको सपना फुल्छ तर के गर्नु ऐलिन्छ सधैँ दुखी आँखा रित्ता पेट ढिकी जाँतो पनि थकाई मारेर दसैँ पर्खिरहेका छन् त्यहाँ साउने झरीमा दुखी घुम ओढ्दै कान्छी अन्तरी र जन्तरीहरू छुपु छुपु खेतमा धान रोप्छन् धान जस्तै एक दिन जीवन हाँस्दै फल्ला कि भनेर पहाडमा खेतमा पानी जति पटाऊ जति नै रोप माया तर खै त्यहाँ पानी उँधै उँधै बग्छ खेतका आली कान्ला नागेर जति रोके पनि बग्दै जान्छ पानी कान्लो कुलो खोल्सा खोला नदी सबै गुरुत्वाकर्षण तोड्दै मोड्दै अरूका प्रदेशतर्फ आकर्षित हुन्छन् अन्तत कुनै खाडीमा भासिन्छन् मासिन्छन् यता पहाडका छातीभरि अभाव असन्तोषका घाँसपातहरू वस्तु बाख्राले पनि खाइ नसकेर गमलङ्ग छोपेको छ फुलमायालाई म पनि त पहाडबाट झर्दा पहाडमा देउराली थियो मायाका उकाली डाँडा थिए जहाँबाट तल हेर्दा छाडी जाने गाउँको मायामा एक थोपा बिदाईका आँसु पनि पुगिने ठाउँको सम्झनामा खुसीका अर्को थोपा आँसु पुछ्दै देउरालीको शिरमा आफ्नो मुटु एउटा ढुङ्गो थपेथे नमरी बाँचे दैवले साँचे भेटौँला फेरि भन्दै भाकलका पहाड त्यही छोडेथे उक्लेर आज म सम्झनाका पहाड आज लौ यो के देख्दैछु मैले त मेरो पहाड र दुःख त्यही छाडे आएँ भन्थे त्यो त मसँगै आएछ मसँगै टाँसिएर अनुहारमै यी अर्को पहाड जन्मेछ देखेनौ लालबाबु हेर त यी मेरो आँखामा
अहिले भर्खर कवि नवराज सुब्बाले बोल्नुभएको कवितामा लाठे गाँठे शब्द साह्रो मिठो गरी प्रयोग गर्नुभयो मलाई यो गाँठे शब्दमा साह्रो स्वाद छ अथवा स्वाद बसेको मलाई लाग्छ र यता बैरागी काइलाले भूमिकामा लाठे शब्द खुब मिठो गरी प्रयोग गरिदिनु भएको छ म बोल्छु है यहाँको अनुमति पाऊ लाठे मानिस छैनन् गाउँमा, एउटा चिठीसम्म लेखिदिने वा पढिदिनेहरू पाइँदैनन्। जग्गा बन्दकी राखेर खुसी जीवन साट्न भनेर चाँडै फर्कने बाचा गरी हिँडेका छोराहरू पर्खेर बाटो कुरिरहेका छन् तिनका वृद्ध वृद्ध आमा बाहरू बा आमाहरू सदियौंदेखि। बा आमा कुरिरहेछन्, खोला सुसाइरहेछ, गाउँ अनिदो छ, खेत बाँदैछ, अभाव र अनिकालले पिरोलिरहेछ। छाना छाउने बा आमा बुढा भए, हिँड्ने बाटो कालो झारले ढाक्यो, चिठी लेखिदिनेसम्म छैनन् गाउँमा। कविता एकदम मर्मस्पर्शी छ, यथार्थवादी छ र कविताले जुन धरातल छोयो त्यो धरातलले हामी सबै पाठकहरूलाई छोएको छ। यहाँको आत्मविश्वास सानैदेखि थियो कवितामा अथवा जीवनबोधमा?
हजुर, मैले वास्तवमा जीवनबोध गर्ने पहिलो प्रयास गरेँ। मैले जीवन के हो भन्ने र जीवन र जगतको बारेमा मेरा सानैदेखि मेरो जिज्ञासु थिए र जीवनमा मेरो परिवेश वातावरणमा भएका घटना परिवेशहरू किन घटित हुन्छन्, कुनै दुर्घटना किन दुर्घटित हुन्छन् भन्ने कुराहरूमा म गुरुहरूलाई निरन्तर प्रश्नहरू जिज्ञासावश सोधिरहन्थेँ। मेरा आफ्ना बुवा आमाहरूलाई पनि म यो किन भयो, यो कसरी भयो भन्ने सोधिरहन्थेँ। त्यस्तै गरेर अलिक ठुलो भइसकेपछि गुरुहरूलाई सोधेँ। यो मेरो गुरुहरू मैले पाउन छोडिसकेपछि किताबहरूमा खोजेँ, मैले अनुभवहरूमा खोजेँ, बटुलेँ, र यही कुराहरू म कतिपय अझै पनि पाउँदिनँ र ती कुराहरू कवितामा खोज्छु, सोध्छु र यसलाई यसरी म चाहिँ बाणीचुडी गरेर र मेरो निरन्तर मैले जीवन बोध गर्ने त्यस पछाडि म कविता बोध गर्ने त्यसरी म लागेको छु।
कवि नवराज सुब्बासँग मैले अरू पनि कविता माग्नु छ, उहाँ बोलिदिनुहुनेछ। म कविता यहाँले ठिक पारिदिँदै जानुहुनेछ। म एउटा कुरा सोधौँ यहाँलाई, एउटा कटुवा अनुभव पनि मसँग कहिल्यै नछुट्ने भयो, मतलब एउटा कटुवा अनुभव पनि म कहिल्यै बिर्सन सक्दिनँ। करिब डेढ दशक अघि एकजना कवि दाईलाई अभिभावकको नाताले मेरो यही कविताको संकलनका तत्समयावधिका कविताहरू छपाउने अभिप्रायले देखाएको थिएँ। मेरा केही शब्दावलीहरूको उनले निकै प्रशंसा गरिदिँदा म खुशीले गदगद भएथे। तर तुरन्तै तिनै शब्दावलीहरू उनकै समकालीन कविताहरूमा प्रतिष्ठित साहित्यिक मासिक प्रकाशनहरूमा उल्लेख गरेको देख्दा म छक्क परे। त्यसबेलादेखि मलाई आफ्ना कविता जोसुकैलाई देखाउन तथा छपाउन दिन मन लाग्न पनि छाड्यो। यसले पनि ममा लेख्ने क्रममा शिथिलता आयो जस्तो लाग्छ। लु भनिदिनुहोस् यसको बारेमा विस्तृत कुरा।
अब मलाई अब जगेन्द्रजी जुन प्रश्नको उत्तर माग्न चाहनु भएको छ, मलाई उत्तर दिनलाई यसमा माफ गर्नुहोला, म सिधै रूपमा मैले उत्तर दिनलाई नाम तोकेर दिन एकदम म असमर्थ छु। तर मेरो यसमा के भनाइ छ भनेदेखि, एउटा मैले लेखेका कविताहरू त्यस बेला पनि म त्यसमा एक प्रकारको निरन्तरता नभएको होइन, तर निरन्तरता अझ त्यसले गति पाउनको लागि चाहिँ एउटा त्यसमा एउटा प्रकाशमा आउनु अथवा प्रकाशन हुनुले पनि ठुलो एउटा आत्मबल र एउटा त्यसमा गति दिँदो रहेछ। र मैले त्यो प्रयास पनि गरेँ, तर म दुर्गम क्षेत्र दुर्गम जिल्लाहरूमा चाहिँ कार्यरत भएको हुनाले म मेरो त्यस्तो सामिप्यता अथवा प्रकाशनको म नजिकमा पुग्न सकिनँ। र मैले केही प्रयास नगरेको पनि होइन, मैले यहाँले भने भए जस्तै मैले अग्रजहरूलाई पनि देखाउने प्रयास गर्दाखेरि मैले पहिलो गाँसमै दाँतमा ढुङ्गा लागे जस्तो अनुभव गरिसकेपछि मलाई एक प्रकारले भित्रै मेरो मलाई चाहिँ मनमा कस्तो लाग्यो भनेदेखि यो कविताहरूलाई जो कोहीलाई चाहिँ देखाउनु नहुने रहेछ भनिसकेपछि मैले जहाँ कहीँ पठाउनु पनि नहुने रहेछ, किनभनेदेखि यी कुराहरू शब्दहरूको कुनै एउटा चाहिँ शब्दावलीहरूलाई यसरी चटक्क लाँदाखेरि अलिकति मेरो मन चाहिँ दुखेको हो। र मैले त्यसमा एउटा लेसनको रूपमा लिएँ, यसलाई सकारात्मक एउटा पाठको रूपमा लिएँ र मैले यसो अस्टोट गरेँ कि म एक दिन सक्षम हुनेछु, म यसको अध्ययन अझै गर्छु, यसमा अझै म एउटा तपस्या नै भनौँ साधना गर्छु र म कुनै दिन चाहिँ म देखाउन योग्य कविताहरू लिएर म प्रकाशन समक्ष पुग्छु र यसलाई चाहिँ म अग्रजहरू समालोचकहरूसँग चाहिँ यसको आफ्नो उहाँहरूसँग पनि म पृष्ठपोषण लिएर फिडब्याक लिएर चाहिँ म अझ म परिमार्जित गर्छु र एक दिन म कुनै राम्रो लेख्ने प्रयास लेख्न सक्छु कि भन्ने अभिप्रायले नै अझैसम्म अगाडि बढिरहेको छु।
कवि नवराज सुब्बाको स्पष्टोक्ति श्रोता दियो र पुत्तरी उहाँले दिनुभएको अहिलेको अभिव्यक्तिलाई सुहाउने कविता म यहाँको अनुमति पाए म बोल्छु। दियो र पुत्तरी, यो दियोमा खोजेको उज्यालो रोजेको आस्था यही हो भनेर झुम्बिएर डढेका हजारौं पुत्तलीहरूको लास दियोको वरिपरि देख्छु। भावनाका पखेटा जलेका, कतै चाहनाका खुट्टा बलेका, आस्थारूपी शरीर खरानी भएका अवशेष म मेरै पूजा कोठामा पाउँछु। उज्यालो खातिर जल्ने पुत्तली, सुगन्धका लागि जल्ने अगरबत्तीका, बाँकी रहेका गन्धहीन खरानी मेरो पूजा कोठामा छन्। स्वाभाविक रूपमा पूजा कोठा सफा गर्दा गर्दै मेरो र पुत्तलीको नियति उस्तै पाएँ। अचानक आज मैले मेरै दर्शन पाएँ, म स्वयं पुत्तलीको चोलामा छु। पक्का लाग्छ यो कविताले यहाँलाई बोकेको?
हजुर, मैले यसरी नै देखेँ। मैले आफ्नो परिवेशमा यस्ता धेरै मैले दृष्टान्तहरू देखेँ र मैले यसमा व्यक्त गर्न खोजेँ।
एक कविता अब पाऊँ। कवि नवराज सुब्बासँगको यो कवितात्मक संलाप खूब मिठो मानिरहेको छु श्रोता। यो हो समाजको मधेरीमा साहित्य रेडियो नेपालको राष्ट्रिय प्रसारण।
उज्यालो लजाउँदा मान्छे खुसियाली आयो भन्दै हाँस्छन्, उज्यालो आयो भन्दै उफ्रन्छन्, उठ जाग भन्छन्, किरण पछि लाग भन्छन् मान्छेहरू। म यता मेरा कोठा चोठामा खोज्दैछु उज्यालो, अनि खोज्छु मेरा मन र ओठमा, हेर्छु भान्सा कोठामा, छाम्छु पेटमा, खै यतासम्म आइपुगेको छैन त उज्यालो। अझै कतिन्जेल टुकीमै बाँच्नु, किन आइपुगेन उज्यालो मेरो घरभित्र, भाँडाभित्र, भण्डारभित्र र पूजाभित्र। झ्याल खोल्दैछु, उघार्दैछु सब पर्दाहरू, खै अलि च्यात आकाश, सोरेर फार फाल बादल, भत्काउ ढिस्काहरू, समय आँगनहरू। ए एकछिन हल्ला नगर, एक केटाकेटी हो, उज्यालोसँग कुरा गरौँ, झगडा नगर, एकछिन पख, तिम्रा उज्याला मिठाई हराउँदैनन्, बरु अँध्यारोमा खोसियाला। भो एकछिन हारालुत छोड, किन यी कुकुरहरू पनि यही बेला भुक्छन्, टुक्रन्छन् यतिखेरै बाख्रा र वस्तु पनि। तिमीहरूको भोग तेर्खा मेट्न आऊ, माटो पानीसँग कुरा गरौँ। उज्यालोलाई पहिले पस्न देऊ, बिन्ती बाटो नछेकिदेऊ, नफर्खाऊ उसलाई बिचैबाट, नबिच्काऊ उसलाई, राम्ररी पहिले आउन देऊ, नछेक नतर्साऊ उसलाई, पहिले ठिकसँग पस्न देऊ, आरामसँग बास बस्न देऊ, तब घरभित्र मनभित्र घुमाउँदै घुमाउला उसलाई, घरभित्र मनभित्र पूजाभित्र। यसैले पहिले पस्न देऊ उसलाई, राम्ररी छिर्न देऊ आफूभित्र उज्यालोलाई। ऊ हेर त हामीलाई हेर्दै शान्त तलाउमा, नवदुलही झैँ लजाएर उज्याला किरण लुकेर हेरिरहेछ हामीतिरै फर्केर मुस्कुराउँदै।
कवि नवराज सुब्बासँगको भेटघाटको दोस्रो कार्यक्रम आजलाई यहीँ नै मैचारो गरे, किनभने समयले बिदा दियो। जीवन मेरो शब्दकोश मङमाको कविता संग्रह हो। म कवितै कविता लिएर अर्को दिन आउनेछु। जदो श्रोता।